यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन सबैमा आग्रह। आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गरी आन्दोलनका क्रममा उठेका शासकीय प्रणाली लगायतका विषय सम्बोधन गर्न प्रधानमन्त्रीको आह्वान। राजस्व अनुसन्धान सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई सम्बन्धित मन्त्रालय मातहत ल्याउने मन्त्री परिषदको निर्णय र लिबिया सरकारसँग अवैध आर्थिक सहयोग लिएको आरोपमा फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई 5 वर्षको जेल सजाय। समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गतेका लागि तोकिएको आम निर्वाचनमा सक्रिय सहभागिताका लागि सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधि चयनका लागि सबैलाई आह्वान गर्नुभयो।
रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएका नेपाली नागरिकहरूलाई विदेशबाट समेत आगामी निर्वाचनमा मतदान गर्न सक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ। प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवा पुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयन का लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आह्वान गर्न चाहन्छु।
प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका नेपालीलाई समेत विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न सकिने सम्भावनाबारे सरकारले निर्वाचन आयोग लगायतका सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका भवनको पुनर्निर्माण प्रारम्भ भइसकेको र तिनलाई स्रोत साधन सम्पन्न बनाई पूर्ववत रूपमा फर्काउन सरकार लागि परेको बताउनुभयो।
आन्दोलनका क्रममा क्षति हुन पुगेका सुरक्षा निकायका भवनलाई शीघ्र पुनर्निर्माण गर्न सरकार, निजी क्षेत्र तथा स्वयंसेवक नागरिकहरू जुटिसकेका छन्। त्यसै गरी सुरक्षा निकायलाई आवश्यक पर्ने सवारी साधन, बन्दोबस्तीका सामान, फर्निचर जस्ता अत्यावश्यक सामग्रीहरूको शीघ्र व्यवस्था गरी सुरक्षा निकायलाई पूर्ववत रूपमा कार्यस्थलमा परिचालन गर्ने गरी सरकारले कार्य प्रारम्भ गरिसकेको छ। 6 महिने कार्यविधि रहेको चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन। तापनि हामी कतिसम्म गर्न सक्दछौ त्यसको इमानदार प्रयास गर्नेछौ।
प्रधानमन्त्री कार्कीले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न कठिन रहेको र वर्तमान सरकार 6 महिनाका लागि चुनावी सरकारका रूपमा रहेकाले आन्दोलनका क्रममा उठेका शासकीय प्रणालीमा संशोधन लगायतका विषय आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो।
नेपालको संविधान र शासकीय प्रणालीको संशोधन लगायत जेन्जी पुस्ताले आन्दोलनको क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्ता लगायत परिवर्तन पक्षधर आम नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु। युवा पुस्ताको सोच र भावना बमोजिम सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गर्दछु।
भदौ 23 र 24 गतेको आन्दोलनमा युवा विद्यार्थीको ज्यान लिने संलग्न दोषीमाथि कानूनी कार्यवाही गर्ने पनि प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री कार्कीले भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। सरकारले जेएनजी प्रदर्शन क्रममा मृत्यु भएकाको परिवारलाई प्रति परिवार 15 लाख उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेएनजी प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक मृत्यु भएका नेपाली नागरिकका परिवारलाई प्रति परिवार 10 लाख र आर्थिक सहायता अन्तर्गत काजक्रिया खाना र यातायात खर्च बापत 5 लाख रूपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै संचार मन्त्री खरेलले छापाखाना तथा प्रकाशन ऐन 2048 बमोजिम अनलाइन संचार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको पनि जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको मन्त्री खरेलले बताउनुभयो। यस्तै मन्त्री खरेलले सुरक्षण मुद्रण सम्बन्धी नियमावली 2082 स्वीकृत गर्ने र नेपाल सरकारको प्रवक्तामा सूचना तथा संचार प्रविधि मन्त्रीलाई तोक्ने पनि निर्णय गरेको बताउनुभयो। सरकारले जीएनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना पुननिर्माणको अभियानमा साथ दिन सबैमा आह्वान गरेको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक संरचनामा आगजनी र तोडफोड़का कारण करिब 1 खर्ब भन्दा बढ़ी क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिनुहुँदै आर्थिक पुनरूत्थान र पुननिर्माण कोषमा सहयोग गर्न आह्वान गर्नुभयो। पत्रकार सम्मेलनमा अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माण कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा प्रयोग गरिने बताउनुहुँदै महत्वपूर्ण प्रहरी कार्यालयहरूलाई भने सरकारको अहिलेकै कोषबाट तत्काल पुनर्निर्माण गरिने जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली संकलन शुरू गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेश मार्फत मतदाता नामावली ऐन 2073 संशोधन भएपछि आयोगले आगामी कार्तिक 30 गतेसम्मका लागि मतदाता नामावली संकलन शुरू गरेको हो। 16 वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 8 बजेदेखि बेलुकी 6 बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि तोकिएको उपनिर्वाचनको मिति अनुसार गत असार 16 गतेदेखि मतदाता नामावली संकलन स्थगन भएकामा मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि अध्यादेशबाट कानून संशोधन गरी मतदाता नामावली संकलन खुला गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधान बमोजिम प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाउने क्रम जारी छ। आज पनि बिहानैदेखि पहिरो पन्छाउने क्रम भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। दशैं शुरू भएसँगै मुलुकको हवाई उडानमा चाप बढ़ेको छ। आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचारको आरोपमा पेरिस अदालतले 5 वर्षको जेल सजाय सुनाएको छ। सन् 2007 राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपमा अदालतले सो फैसला गरेको हो। दोषी ठहर भएपछि 70 वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्व राष्ट्रपति बन्नु भएको छ। उहाँले यस वर्षको शुरूआतमा 3 महिनासम्म चलेको सुनवाईमा 3 पूर्व मन्त्री सहितका 11 सहप्रतिवादीहरूसँगै सबै आरोप अस्वीकार गर्नुभएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पूँजी बजारको सुधार सम्बन्धमा अध्ययन गरी सुझाव दिन गठन गरेको कार्यदलले बिहिबार अर्थमन्त्री समक्ष सुझाव पेश गरेको छ। कार्यदलले एकल ग्राहक कर्जा सीमा र बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको शेयर खरिद गरेपछि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था तत्काल हटाउन सरकारलाई सुझाव दिएको छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठित कार्यदलले 5 दिनको अध्ययनपछि प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाल समक्ष बुझाएको हो। कार्यदलको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा कर्जा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा 25 करोड़लाई तत्काल हटाउनु पर्ने सुझाव दिइएको छ। त्यसै गरी बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋण पत्रमा एक वर्षभन्दा बढ़ी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था तत्काल खारेज गर्नुपर्ने उल्लेख गरिएको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो दुई महिनामा मेची भन्सार कार्यालयबाट अलैंची निर्यात 43.90% वृद्धि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार त्यस अवधिमा 85,96,11,000 बराबरको अलैंची निर्यात भएको छ। दुई महिनाको अवधिमा 522 मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। काँकड भित्ता नाका हुँदै दुई महिनाको अवधिमा काँकड भित्ता भन्सार नाका हुँदै 3,06,37,39,000 मूल्यका विभिन्न वस्तु निर्यात भएका छन्। नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेशनल चेम्बर अफ एक्सपोर्ट्स बीच सहकार्य गर्ने सम्झौता भएको छ। आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न दुई देशका व्यावसायिक संस्थाहरू बीच सम्झौता भएको हो। दुई संस्था बीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेले जेएनजी आन्दोलनका क्रममा भएको तोड़फोड़ तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन जीडीपीको करिब 5% क्षति पुगेको बताउनु भएको छ। सीएनआई केन्द्रीय कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रममा कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुखद भएको समेत उल्लेख गर्नुभयो। अर्घाखाँचीका 6 पालिकाबाट बसाईसराई तीव्र भएपछि खेतीयोग्य जमिन बाँझिँदै गएको छ। जिल्लामा एक दशकमा 7,362 हेक्टर जमिन बाँझिएको छ। कृषि विकास कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार 30 वर्ष अघि 45,712 हेक्टर क्षेत्रफलमा खेती हुने गरेको थियो। विक्रमसम्म 2070 सम्ममा खेतीयोग्य जमिन घटेर 28,609 हेक्टरमा खुम्चिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले अर्घाखाँचीमा अहिले 21,247 हेक्टर क्षेत्रफलमा मात्र खेती हुने गरेको, दशकमै 7,362 हेक्टर खेतीयोग्य जमिन बाँझो भएको जानकारी दिनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल र उपकप्तान दिपेन सिंह एरीले आईसीसी T20 ब्याटिङ वरियतामा एक स्थान सुधार गरेका छन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित 71 र दिपेन्द्र 64 स्थानमा उक्लिएका छन्। यस्तै बलिङतर्फ ललित नारायण राजवंशी एक स्थान सुधार गर्दै 57 स्थानमा पुगेका छन्। एक स्थान तल झरेका सन्दीप लामिछाने 78 स्थानमा छन्। यसै गरी दिपेन्द्र एक स्थान माथि उक्लिएर 82 स्थानमा पुगेका छन्। अलराउण्डर वरियतामा दिपेन्द्र 4 कायमै छन्। टीम वरियतामा नेपाल 18 स्थानमा यथावत छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नेपाने नियुक्त हुनुभएको छ। बिहिबार अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले सातदो बाटो स्थित एन्फा मुख्यालयमा नेपानेलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। घरेलु फुटबलका चर्चित प्रशिक्षक मध्ये एक नेपानेले भर्खरै मात्र उज्बेकिस्तानमा सम्पन्न EFC U23 एसियन कप छनौट प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व गर्नुभएको थियो। दुई सातापछि नेपानेलाई सिनियर महिला टोलीको जिम्मेवारी दिइएको हो। नेपानीको नेतृत्वमा गत वर्षको नोभेम्बरमा सिनियर पुरुष टोलीले ताजिकिस्तानको दुम्छाब्बेमा घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यति बेला उनलाई एन्फाले अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। नेपानीसँगै एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ। त्यस्तै टीम म्यानेजरमा बिन्दा देवान र फिजियोथेरापिस्टमा शीला गिरीकै नियन्त्रता रहनेछ। किट म्यानेजरको जिम्मेवारी विकास गुरूङलाई दिएको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन सबैमा आग्रह। आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गरी आन्दोलनका क्रममा उठेका शासकीय प्रणाली लगायतका विषय सम्बोधन गर्न प्रधानमन्त्रीको आह्वान। राजस्व अनुसन्धान सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई सम्बन्धित मन्त्रालय मार्फत ल्याउने मन्त्री परिषदको निर्णय र लिबिया सरकारसँग अवैध आर्थिक सहयोग लिएको आरोपमा फ्रान्सका पूर्व राष्ट्रपति निकोला सार्कोजीलाई 5 वर्षको जेल सजाय। हस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।